अर्थ जगत को प्रष्ट चित्र
इकोनोमिक टाइम्स था संचार नेटवर्क मा
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड तपाई हाम्रो घर आँगन को बैंक महालक्ष्मी विकास बैंक सबल बैंक सबल सहकार्य
नमस्कार थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावी साधारण सभा सम्बन्धी प्रसङ्गबाट नेपाल उद्योग वाणिज्य महासङ्घको 54 वार्षिक साधारण सभा आजदेखि सुरु हुँदैछ। गत चैत अन्तिम साता हुनुपर्ने कोरोना महामारी र बन्दाबन्दीको कारण दुई पटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो। कोरोना संक्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटन लगायतका औपचारिक कार्यक्रमहरू यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागेको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै हुन लागेको छ। महासङ्घको वैधानिक प्रावधान अनुरूप सो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ। विधान अनुसार वरिष्ठ उपाध्यक्षको कार्यकालपछि स्वत महासङ्घको अध्यक्ष बन्नेछ। भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटरबाटै गर्ने कार्यक्रम रहेको छ। बन्द सत्रको कार्यक्रम शुक्रबार अभौतिक रूपमै हुनेछ। बन्द सत्रमा महासङ्घको आर्थिक लगायतका विभिन्न प्रतिवेदनहरू पेश गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी नीतिगत मन्तव्य समेत राख्ने कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रम भने शनिबार 3 स्थानमा राखिएको छ। सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान जिल्ला नगर समूहमा मतदान हुनेछ भने बबरमल स्थित कार्की ब्याङ्केटमा एसोसिएट समूहको मतदान हुनेछ। वस्तुगतको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै हुने निर्धारण गरिएको छ। महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेद्वारी दिनुभएको छ। दुवै उम्मेद्वारले यसपटक पुरै प्यानलसहित उम्मेद्वारी दर्ता गराउनु भएको हो। महासङ्घका कार्यक्रमहरू भर्चुअल राखिए तापनि चुनावी साधारण सभा भएकोले उम्मेद्वारहरूको भेटघाट तीव्र रूपमा भएको देखिएको छ। महासङ्घको इतिहास हेर्दा महासङ्घमा तेस्रो पुस्तामा हस्तान्तरण हुने क्रममा रहेको देखिन्छ। विशेष गरी नेपाल उद्योग वाणिज्य महासङ्घमा ज्योति ग्रुपबाट तेस्रो ग्रुपले प्रतिनिधित्व गर्दै उम्मेद्वारी दर्ता गराएको छ। ज्योति ग्रुपका तेस्रो अघिल्लो पुस्ताका श्रीहर्ष ज्योतिले 2044 सालमा उम्मेदवारी दिनुभएको थियो भने त्यस समयमा उहाँले पराजय बेहोरे पनि 2052 सालमा पदमा ज्योतिले विनोद चौधरीसँग उम्मेदवारी दिएर विजय हुनुभएको थियो। अहिले महासङ्घ एसोसिएटतर्फ सौरभ ज्योतिले उम्मेदवारी दिनुभएको छ। तेस्रो पुस्तासम्म आइपुग्दा महासङ्घमा के कस्ता परिवर्तन आएका छन् र अहिले गर्नुपर्ने काम के हो भनेर हामीले सौरभ ज्योतिसँग गरेको कुराकानी अबको क्रममा।
भिन्नता पाएको कसो हो भने महासङ्घ जुन उद्देश्य र जुन अस्तित्व थियो महासङ्घको त्यसमा ठुलो अन्तर आएको छ। विगतमा चाहिँ हामीले अब बुवाकै कुरा गर्नुभयो होइन, अब सुरज दाईकै कुरा छ, कुश दाईकै कुरा छ होइन, अब बुवाकोमा इन्डिया नेपाल ट्रेड ट्रिटी यत्रो महत्त्वपूर्ण डकुमेन्ट होइन, त्यसको चाहिँ ठुलो योगदान थियो महासङ्घबाट। त्यसै गरिकन सुरज दाईको बेला, कुश दाईको बेला त हामीले आन्दोलनै बेला हामीले चाहिँ पुनः बाटोमै आएर हामीले चाहिँ यो बन्द हडताल रोक्नु पर्यो भनेर आम व्यवसायहरू सर्वसाधारण जनता समेत सबै समावेशी गरेर हामीले चाहिँ होइन दरबार त्यहाँ दरबार स्क्वायरमा हामीले गऱ्यौँ। सो त्यो नेतृत्व भनेको कस्तो थियो भने त्यो बेला हामी एउटा त एकता थियो हाम्रो नम्बर वान एकता, दोस्रो चाहिँ हाम्रो कुरा चाहिँ नेपाल सरकारले एकदम गम्भीर रूपले हाम्रो सुझावको लिइकन सुझावको कार्यान्वयनमा हाम्रो चाहिँ लग्थ्यो, कुराहरू कार्यान्वयनमा समावेशी गर्थ्यो। अब कसैको दोष होइन, हाम्रै दोष हो। हेर्नुहोस्, अरूलाई औँला ठनाउँदा एउटा औँला ठनाउँदा चारवटा औँला त आफैलाई भइरहेको हुन्छ। हामी त्यो उद्देश्यबाट हटिकन आफ्नो व्यक्तिगत स्वार्थ पदको लागि बढी राजनीतिकरण उद्योग वाणिज्यभित्र भइसकेपछि त्यहाँ विकृति आयो। कार्य समिति मिटिङ हुँदा पनि आधा कुरा त हाम्रै विधानको कुरा, हाम्रै समस्याको कुरा, आर्थिक एजेन्डाको कुरै नभएपछि त कसरी हामीले त्यसको नेतृत्व गर्छौँ? जब सबैभन्दा ठुलो संस्था, यही क्षेत्रको छाटा सङ्गठन, सबैभन्दा 54 वर्ष इतिहास बोकेको संस्था होइन, त्यो भएको हुनाले त्यसलाई चाहिँ सुदृढीकरण गर्न, त्यसलाई चाहिँ रिफर्म गर्न, बढी प्रोफेसनलाइज गर्ने त्यहाँ सचिवालयदेखि लिएर हाम्रो अप्रोच डेटा सेन्टर बनाउने र अलिकति रिजल्ट ओरिएन्टेड भइकन समग्र अर्थतन्त्र चलायमान गर्न विकास गर्न हामीले चाहिँ निजी क्षेत्रको हकितको लागि चाहिँ लड्न र नीतिगत सुधार गर्न हामी एक ग्रुप भइकन बढी प्रोफेसनल तरिकाले यो महासङ्घ हाँक्नु पर्यो भनेर त्यही दावी गरेर यो नयाँ जुन नेतृत्व हामी दावी गरिरहेछौँ। त्यही कारण
हेऱ्यौँ भने अब तपाईँहरू नै लामो समयदेखि सक्रिय नै हुनुहुन्छ, अहिले सुदृढीकरणको योजना अगाडि बढाएर अभियान नै अगाडि बढाएर जानुभएको छ। अब चाहिने सुदृढीकरण र बिग्रेको कुरा चाहिँ के हो?
चाहिने कुरा के हो भने एउटा त एकबद्धता, हामी एकबद्ध भएर अगाडि बढ्नु पर्यो। चुनाव भने सकिन्छ, चुनाव सकेपछि जुनसुकै प्यानल भएपछि अन्तमा गन्तव्य एउटै हो, उद्देश्य एउटै भयो, त्यसैले एकबद्धता हुनुपर्छ। दोस्रो, सचिवालयमा हामीले चाहिँ बलियो पार्नु पर्यो, विज्ञहरू राख्नु पर्यो, रिसर्च डेटा विङ बलियो पार्नु पर्यो, अध्ययन गर्नलाई डेटा स्टेटिस्टिक हुनु पर्यो। र तेस्रो भनेको हामीले चाहिँ यो तेस्रो भनेको हाम्रो यो हामीले एउटा भिजन डकुमेन्ट बनाएको छौँ, 10 वर्षको आर्थिक रोडम्याप के हुने हो त, 10 वर्षमा नेपाल कहाँ पुग्ने हो, त्यो रोडम्यापलाई हामीले अगाडि बढाउँछौँ। त्यो रोडम्याप भनेको हामी सबैको शेखर गोल्चाज्यूको नेतृत्वमा हो, तर शेखर गोल्चाज्यूको कार्यकाल 3 वर्ष हुन्छ, त्योपछि अर्को 2 कार्यकालसम्म चाहिँ त्यसलाई निरन्तर रूपले त्यसलाई चाहिँ कन्टिन्युटी दिएर जान्छौँ। किनभने 10 वर्षमा नेपाल कहाँ पुग्नुपर्छ त, त्यसमा 2-3 वटा मुख्य एजेन्डाहरू छन्। 10 वर्षलाई पनि 5 वर्षमा हरेक वर्ष के काम गर्ने, हामीले 3-3 वर्षको त्यहाँ हामीले होइन, त्यो के हो भने ओब्जेक्टिभ यो हो, त्यसलाई चाहिँ रिजल्ट पनि ओरिएन्टेड हुनु पऱ्यो। त्यसमा कुरा के छ भने रोजगारी सृजना गर्ने मुख्य एजेन्डा हो, उद्यमशीलताको विकास गर्ने, जिडिपी ग्रोथ डबल डिजिटमा गर्ने, र आत्मनिर्भरता जाँदा चाहिँ हामी चाहिँ कुन कुन प्रायोरिटी सेक्टरमा हामीले लगानी गर्ने र लगानी गर्दा नीतिगत सुधारदेखि हामीले चाहिँ कुन कुन क्षेत्रमा सुधार गर्नुपर्ने त्यो सबै सो त्यो सबै लिएर हामीले अगाडि बढाउँछौँ। त्यो 10 वर्षको रणनीति किन जरुरी भने 3 वर्षमा धेरै कम काम गर्न सकिन्छ, र 3 वर्षपछि जोसुकै नेतृत्व आए तापनि त्यसलाई कन्टिन्युटी दियो भने, जोसुकै नेतृत्व आए पनि त हामीलाई त समृद्धि चाहिएको होइन, अर्थतन्त्रलाई मेरुदण्डको रूपमा लग्नु पर्यो, रोजगारी सृजना हुन्छ, रोजगारी सृजना भएपछि हामीले राजस्व तिर्छौँ, राजस्व तिरेपछि नेपाल सरकार विकासको बजेट हुन्छ होइन, समग्र रूपमा सोसाइटी र नेसनकै होइन समाज र राष्ट्रकै विकासमा लग्ने हो, र निजी क्षेत्रको हकित सुनिश्चित गर्नु पर्यो, लगानी सुनिश्चित गर्नु पर्यो, इज अफ डुइङ बिजनेस हुनु पर्यो, कस्ट अफ डुइङ बिजनेस घट्नु पर्यो, कुरा त त्यही हो। सो यो सबै गर्न चाहिँ हाम्रो ओभरअल रोड म्याप छ, त्यो रोड म्यापलाई हामी कार्यान्वयन पक्ष लग्नलाई र कुरा मात्रै होइन काममै परिणत गर्न, कागजबाट काममा परिणत गर्न त्यो भिजन डकुमेन्ट अनुसार हामी त्यसले मार्गदर्शन गर्छ, त्यसलाई विभिन्न अब निर्वाचनपछि विभिन्न पदमा विभिन्न व्यक्तिको विभिन्न जिम्मा हुन्छ, त्यो निभाउँदै गयो भने हामीलाई लाग्छ कि जुन हाम्रो उद्देश्य हो हामी त्यो हासिल गर्न सक्छौँ।
अनि एक किसिमका योजनाहरू त अब विगतमा नि अहिले पनि तपाईँहरूले काम गर्दै गर्नुभएको, यो बिचमा जति बेला पद्मज्योति सरहरूले अब सुरज वैद्यहरूले काम गर्दै गर्दा र अहिले पनि सरकारसँग तपाईँहरूले जोडिँदै गर्दा महासङ्घका कुराहरू त्यति सरकारको तर्फबाट सुनवाई नभएको भन्ने किसिमका गुनासोहरू आउँछन् नि, के देख्नुहुन्छ? अब तपाईँले योजना त बनाउनु होला, आर्थिक डबल डिजिटको आर्थिक वृद्धिका योजना बनाउनु होला, तर सरकारले त्यो अनुसार काम गर्दैन भने त तपाईँको योजना
त्यो पनि हाम्रै कमजोरी हो। किनभने यो डेटा सेन्टरको जुन कुरा गरिरहेछौँ हामीले गर्दा केही ठोस कुरा नेपाल सरकारमा राख्न सक्नु पर्यो, र नेपाल सरकारका राख्दा कुरा चाहिँ उहाँ नियत चाहिँ हाम्रो स्पष्ट हुनु पर्यो। उहाँले केही ठान्छ कि सौरभ ज्योति गएर ज्योति ग्रुपको मात्रै फाइदा हुन्छ, मेरो आफ्नो व्यवसायको मात्रै फाइदा हुन्छ भने त्यस्तो हामी महासङ्घबाट रिप्रेजेन्ट गर्न हामी योग्य पनि हुँदैनौँ र त्यस्तो कुरा कार्यान्वयन पनि हुँदैन। म जाँदा म त्यहाँ महासङ्घको रिप्रेजेन्टेटिभ, महासङ्घको उपाध्यक्ष हो, समग्र त्यो क्षेत्रको रिप्रेजेन्ट गरेर हो, त्यसमा चाहिँ समग्र त्यो क्षेत्रको इन्ट्रेस्टमा हुनु पऱ्यो र राज्यको इन्ट्रेस्टमा पनि हुनु पऱ्यो, र त्यो सँगसँगै त्यो प्रेजेन्ट गर्दा मसँग डेटा स्ट्याटिस्टिक सबै हुनु पऱ्यो, मसँग त्यतिकै बोलेर त कहाँ हुन्छ, के हो त अहिलेको रियालिटी के हो, त्यो रियालिटीलाई परिणत गरेर कहाँ लग्नु खोजेको त्यो भन्ने के हुन्छ, त्यसबाट के इम्प्याक्ट हुन्छ, अङ्क नै राखिकन डेटा नै रिका त्यो भयो भने हामी अगाडि बढ्न सक्छौँ होइन। त्यो प्रगतिबाट
मैत्रीतिर केन्द्रित भएको हो कि भन्ने पनि उद्योग मैत्री भन्दा व्यापार मैत्रीमा बढी फोकस भएको,
त्यसमा उद्योग व्यवसायहरूको गल्ती बिल्कुलै छैन, उद्योग व्यवसायहरू भनेर लगानी गर्ने हो र रिटर्न पनि खोज्छन्। जब नीतिले व्यापारलाई बढी साथ दिन्छ, सिक्योरिटी चाहिँ व्यापार गर्दा बढी छ र उद्योग गर्दा चाहिँ कम सिक्योरिटी छ, रिस्क बढी छ भने स्वाभाविक सबै ट्रेडिङमै लाग्छ नि त। सो नेपाल सरकारले होइन ल व्यापार घाटा छ है, ठिक छ व्यापार हुनुपर्छ, रोक्नु हुँदैन, तर आत्मनिर्भर हुनलाई हेल्थ सेक्टरमा, पूर्वाधारमा, कृषिमा, ऊर्जामा लगानी गर्नुहोस् है, ल हाम्रो तपाईँको लगानी सुनिश्चित गर्छु, तपाईँलाई यो यो फाइदा दिन्छु, इन्सेन्टिभ दिन्छु भनेर नीतिगत स्थिरता र आश्वासन लङ टर्म दिनुभयो भने हामी लगानी गर्छौँ। अब त्यहाँ चाहिँ खोल्दा त होइन, अब हामी उद्योग खोल्न त अपराध गरे जस्तै भइसक्यो होइन, त्यतिकै होइन, जति बढी कट तिर्यो त्यति बढी निगरानीमा पर्ने, सञ्चालन गर्न त्यतिकै गाह्रो, नीतिगत स्थिरता छैन होइन, लेबर युनियनको प्रब्लम छ, सो विभिन्न समस्या छ, त्यसैले त्यहाँ रिस्क बढी भयो, रिवार्ड कम भयो।
अब चुनाव केन्द्रित गरौँ, अब अघिल्लो साल पनि सौरभ ज्योति एसोसिएट उपाध्यक्षको प्रमुख दावेदार थियो, अन्तिममा तपाईँले आफै चन्द्र ढकाललाई छोड्नु भएको थियो, अहिले पनि सहमतिको प्रयास गर्नुभयो, अहिले सौरभ ज्योतिको आवश्यकता के का लागि?
सौरभ ज्योतिको आवश्यकता छैन, पदमा योग्य व्यक्तिको आवश्यकता छ, त्यो पदमा जो योग्य व्यक्ति छ त्यो छनौट हुनुपर्छ, मभन्दा कोही व्यक्ति योग्य छ भने त्यो व्यक्ति जानुपर्छ। तर मेरो जुन महासङ्घमा योगदान रहेको छ, 12 वर्षको कार्यकालमा, 12 वर्ष 4 कार्यकाल मैले विभिन्न समितिमा, प्रोडक्टिभ क्वालिटी कमिटी, एक्सलेन्स अवार्ड, राजस्व समितिमा कर र बजेटको, अहिले आएर ब्याङ्क वित्तीय संस्थामा मैले मौद्रिक नीति, फिजिकल पोलिसीमा काम गरेको छु, तर मेरो काम, मेहनत र योग्यताको हिसाबले मैले दावी गरेको हो र यही उम्मेदवारी दावी गरेकोमा मेरो विगतका कामका प्रुभन ट्र्याक रेकर्ड र रिजल्टको हिसाबले मलाई नेतृत्वमा सबैले छान्नुहुने छ भनेर म विश्वस्त छु।
चुनावको अघिल्लो दिन छौँ, अहिलेसम्मको अध्ययन के छ, के परिणामको हिसाबले?
रमाइलो भइरहेछ होइन, चुनाव चलिरहेछ, अब साथीभाइ दिनका दिन भेटिरहेछ, एउटा त साथीभाइहरू कहिलेकाहीँ भेट्नेहरू पनि अब एउटा परिवारकै सदस्य जस्तो भइसक्यो, सबै मिलिमिलिकन गरिरहेछौँ, सो एक किसिमले चाहिँ राम्रो माहौल छ, त्यस्तो खराब माहौल पनि छैन, पक्षी विपक्षी भन्दा पनि त्यस्तो हाम्रो अलिकति मान सम्मान रिस्पेक्टै गरेर अगाडि बढाइरहेछौँ र यो प्रजातान्त्रिक प्रक्रिया हो, त्यसले चाहिँ सबैभन्दा योग्य बेस्ट पर्सन फर द जब चाहिँ छनौट हुन्छ भन्ने हाम्रो विश्वास छ, र चुनावमा भने हार जित भइहाल्छ त्यो हामीलाई स्वीकार छ, तर जुन तरिकाले हामीले तयारी गरिरहेछौँ, यो एक हप्ता एक महिनाको तयारी होइन, हामीले 3 वर्ष अगाडिदेखि नै हामीले निरन्तर रूपले तयारी गरेका छौँ, हाम्रो प्यानलै बनेको 1.5 वर्ष भइसकेका छ, त्यसैले र हाम्रो प्यानलमा साँच्चै स्टेक होल्डरहरू 101 सक्षम व्यक्ति जुन चाहिँ आफ्नो क्षेत्रमा नेतृत्व काम गरे अनुभवी क्षेत्र भएको हुनाले मलाई लाग्छ कि हामी चाहिँ अवश्य पनि विजय नै हुन्छ, कुराले गरेर होइन, काम र विगतका ट्र्याक रेकर्ड र कामको हिसाबले र रिप्रेजेन्टेसनको हिसाबले हामी चाहिँ सबै प्यानल र हामी चाहिँ छनौट भएर विजय हुन्छौँ।
उहाँ हुनुहुन्थ्यो नेपाल उद्योग वाणिज्य महासङ्घ राजस्व समितिका सभापति तथा आगामी निर्वाचनका एसोसिएट उपाध्यक्ष सौरभ ज्योति। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि, अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी, बताइदेऊ नि त,
यति पनि थाहा छैन त? एमएम टेलर्स क्या त, रेडिमेड कोट पाइन्ट, सुट, 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट, सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स, न्यू रोड, खिचा पोखरी चोक, पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989
अनि हो त हजुरको खाता खोल्न लागेको नि,
खाता होइन के भन्छ यो,
ल लिनुहोस् हजुरको खाता नम्बर, अब दाजुलाई विदेशमा पठाइदिनुहोस् र पैसा पठाउन भन्नुहोस्। हो त, कृषि विकास ब्याङ्कले जहाँबाट पनि खाता खोल्न सक्ने सुविधा ल्याएको छ नि।
विस्तृत जानकारीका लागि आजै edbl.gov.np सर्च गरौँ र आफूले चाहेको खाता शून्य मौजातमा तुरुन्तै खोलौँ। सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको बैंक
कृषि विकास बैंक।
हे बाबा, हेर त हेर, कृषि विकास बैंकको सेवा।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847 69 46 76 मा सम्पर्क गर्नुहोस्।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। झन्झै 3.5 महिना अघि कोरोना संक्रमित भएपछि बिमा दावी गरेकी प्रभापन्थीले अझै भुक्तानी पाउनु भएको छैन। कम्तीमा सोधखोज गर्दा हरेक पटक 2-4 दिनमा भइहाल्छ भने पनि अझै पैसा नपाएको उहाँले बताउनुभयो। अब त कम्पनीमा फोन गर्न पनि दिक्क लागिसक्यो। जहिले कुरा गर्दा पनि एउटै उत्तर आउँछ। उहाँले भन्नुभयो, पैसा आउने टुङ्गो छैन। जनरल इन्सुरेन्सबाट कोरोना बिमा गरेकी पन्थीले बुटोलस्थित एक निजी अस्पतालमा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो। काठमाडौँ महानगरपालिका एक नक्सलमा बस्ने मनोज गौतमले गत असोज 26 कोरोना बिमाको दावी पेश गर्नुभयो। लुम्बिनी जनरल इन्सुरेन्सबाट बिमा गरेका गौतमले अझै भुक्तानी पाउनुभएको छैन। कम्पनीमा सम्पर्क गर्दा निजी प्रयोगशालामा परीक्षण भएको रिपोर्ट भुक्तानीमा समय लाग्ने भन्छन्। उहाँले भन्नुभयो, कोरोना पोजिटिभ देखिएका बिमा कम्पनीकै कर्मचारीले अझै भुक्तानी पाएका छैनन्, अरूलाई के भन्ने। निजी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टमा भुक्तानीका लागि कम्तीमा 2-3 महिना लाग्ने कम्पनीले बताएको गौतमको भनाइ छ। भुक्तानी नपाउँदा औषधि उपचार रोक्नु परेको उहाँको गुनासो छ। कोरोनाका कारण फोक्सोमा समस्या भएकोले उपचार गर्नुपर्नेछ। उहाँले थप्नुभयो, पैसा नभएकाले थप उपचार गराउन सकेको छैन। गोकर्णेश्वर नगरपालिका 8 रञ्जना सापकोटाले बिमा दाबीका लागि गत असोज 26 आवेदन दिनुभयो। पेडिसियन इन्सुरेन्स कम्पनीबाट बिमा गरेकी सापकोटाले टेकु अस्पतालमै कोरोना परीक्षण गराउनु भएको थियो। सबै कागजात आवेदन दिए पनि करिब 1.5 महिनासम्म पनि उहाँले दाबी भुक्तानी नपाउँदा दुःख लागेको बताउनुभयो। गोकर्णेश्वर 8 का प्रकाश अधिकारीले पनि गत असोज 17 दाबी भुक्तानीको लागि आवेदन दिनुभयो। एभरेस्ट इन्सुरेन्स कम्पनीबाट बिमा गरेका अधिकारीले काठमाडौँ मेडिकल कलेजमा कोरोना परीक्षण गराउनु भएको थियो। यी केही उदाहरण मात्रै हुन्। अर्थमन्त्री विष्णु पौडेलले 1 साताभित्र बिमा दाबी भुक्तानी दिन निर्देशन दिए पनि 3 साता भइसकेको छ, तर बिमितले गुनासो यथावत छ। आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएको थुप्रै बिमितले जता ततै गुनासो गरिरहेका छन्। उनीहरूको एउटै प्रश्न छ, बिमा भुक्तानी कहिले पाइन्छ। कोरोना बिमा मापदण्ड 2077 आवश्यक कागजात पुगेका बिमितलाई बढीमा 7 दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ। कोरोना बिमा दाबी भुक्तानी र भुक्तानी पाउन नसकेको तथ्याङ्क केलाउँदा कोरोना बिमा मापदण्ड 2077 र अर्थमन्त्रीको निर्देशन कार्यान्वयन भएको देखिँदैन। बिमक सङ्घको तथ्याङ्क अनुसार कोरोना बिमामा हालसम्म 27,436 जनाले भुक्तानी दावी गरेका छन्। यसमध्ये करिब 4,180 मात्र भुक्तानी भएको छ। भुक्तानी भएको संख्या कुल दावीको 15.23% मात्रै देखिएको छ। कोभिड-19 का कारण ठूलो परिणामले रेमिट्यान्स घट्ने प्रक्षेपण गरिएको भए पनि चालु आर्थिक वर्षको 3 महिनासम्म त्यसको असर देखिएको छैन। बुधबार सार्वजनिक राष्ट्र बैङ्कको मासिक प्रतिवेदनले गत असोजसम्म रेमिट्यान्स 12.5%ले बढेको देखाएको छ। गत साउनमा रेमिट्यान्स 23%ले र भदौमा 8%ले बढेको थियो। प्रतिवेदन अनुसार रोजगारीका लागि विदेशिएका नेपाली गत असोजमा 2 नेपालले 2,58,86 करोड रुपियाँ पठाएका छन्। गत आर्थिक वर्षको 3 महिनामा रेमिट्यान्स 5.1% घटेर 2,29,86 करोड रुपियाँ भित्रिएको थियो। सो अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स 6.7% बढेर 2,18 करोड पुगेको छ। राष्ट्र ब्याङ्कको मासिक प्रतिवेदनमा भनिएको छ, अघिल्लो वर्षमा यस्तो आप्रवाह 4.7% घटेको थियो। गत साउनमा 93 अर्ब, भदौमा 73 अर्ब, असोजमा 93 अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ। साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि असोजमा बढेको हो। यसले पनि रेमिट्यान्समा कोभिडको असर नपरेको पुष्टि हुन्छ। नेपालमा लकडाउन सुरु भएको महिना गत चैतमा 34 अर्ब रुपियाँ रेमिट्यान्स आयो। यसलाई कोभिडको प्रभाव असरसँग जोडिएको थियो किनकि गत फागुनमा करिब 79 अर्ब रुपियाँ रेमिट्यान्स आएको थियो। तर त्यसपछिका महिना रेमिट्यान्स बढ्न थाल्यो, जस अनुसार वैशाखमा 53 अर्ब, जेठमा 94 अर्ब, असारमा 1,01 अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको थियो। तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुक को अर्थतन्त्र अपेक्षित रूपले गिरावट नआएको र तुलनात्मक रूपमा ती राष्ट्रको उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकोले नेपालभित्र नै रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र ब्याङ्कले बताएको छ। दशैं र तिहारको कारणले पनि गत असोजमा रेमिट्यान्स बढेको देखिन्छ। राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले भन्नुभयो, लकडाउनका कारण विदेशबाट जिन्सी आउन कम भएको छ, यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धि दर गत असोजमा 3.79% मात्रै देखिएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको सही अवधिमा मूल्य वृद्धि दर 2.42% बिन्दुले कम भएको हो। गत आर्थिक वर्ष असोजमा यस्तो मूल्य वृद्धि दर 6.21% थियो। गत असोजमा मूल्य वृद्धि दर कम देखिए पनि खाद्य तथा पेय समूह, तरकारी, दाल लगायतका मूल्य वृद्धि दर उच्च रहेको प्रतिवेदनले देखाएको छ। गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि दर 5.50% र गैर खाद्य तथा सेवा समूहको 2.46% वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 2076 असोजको तुलनामा गत असोजमा तरकारी उपसमूहको मूल्य वृद्धि दर भने 23.10% र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि 13.86% उकालो लागेको देखिएको छ। नेपाल निर्माण व्यवसाय महासङ्घले कोभिडको समयमा काम गर्न नपाएको भन्दै उक्त अवधि मध्यनजर गरी सबै ठेक्काको म्याद 1 वर्ष थप्न माग गरेको छ। व्यवसायले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङलाई ताकेता गर्दै यस्तो माग गरेका हुन्। 2076 पुस 14 गते गरिएको सार्वजनिक खरिद नियमावलीको 9 संशोधनमा लामो समयदेखि म्याद थप हुन नसकेका रुग्ण ठेक्कालाई 1 वर्ष म्याद थप गर्ने उल्लेख गरिएको छ। यस्ता ठेक्का 200 भन्दा बढी छन् जसको म्याद थप गरिएको भए पनि प्रगति देखिएको छैन। तर महासङ्घले भने पटक पटक काम नभएका ठेक्काको पनि म्याद थपको माग गर्दै आएको छ। उक्त ठेक्काहरूको 2076 फागुन 15 गतेबाट लागू हुने गरी 1 वर्षको म्याद थप गर्न माग गरिएको छ। साताको 4 दिन सेयर बजारमा 64 अङ्कभन्दा बढीले वृद्धि हुँदा नेप्से परिसूचक 1900 को बिन्दु नजिक पुगेको छ। बुधबार नेप्से परिसूचक 64.70 अङ्कले बढेर 1874.81 को बिन्दुमा पुगेको हो। त्यस्तै सेन्सिटिभ इन्डेक्स 12.96 अङ्कले बढेर 362.33 बिन्दुमा पुगेर रोकिएको छ। कुल 196 कम्पनीको 1,47,89,303 सेयर किनबेचबाट 5,13,18,86,488 रुपियाँको कारोबार भएको छ। कारोबारमा आएका 12 समूहमध्ये होटल समूह बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी 316.69 अङ्कले निर्जीवन बिमा कम्पनीका परिसूचक उकालो लागेको छ। त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक 300.33 अङ्कले बढेको छ भने जीवन बिमा समूह 190.43 अङ्कले बढेको छ। बैङ्किङ समूहको परिसूचक 40.4 अङ्कले बढेको छ। लगानीकर्ता बैङ्किङ समूहको सेयर खरिदमा झुम्मिएका छन्। कारोबारका आधारमा हेर्दा नेको इन्सुरेन्स प्रमोट सेयर सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीले 42,29,98,000 रुपियाँभन्दा बढीको कारोबार भएको छ। त्यसलाई नेपाल पुनर्बिमा कम्पनीले पछ्याएको छ। कम्पनीको 36,73,00,000 रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य 1,274 रुपियाँ कायम हुन पुगेको छ। नेपाल दूरसञ्चार कम्पनीको 31,79,00,000 रुपियाँ भन्दा बढीको कारोबार भएको छ। नोबेल बैङ्क र नेपाल बैङ्क पनि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर एकको खरिद दर 117.96 रुपियाँ, बिक्री दर 118.56 रुपियाँ, युरो एकको खरिद दर 140.40 रुपियाँ, बिक्री दर 141.12 रुपियाँ, साउदी अरब रियल एकको खरिद दर 31.45 रुपियाँ, बिक्री दर 31.61 रुपियाँ, युएई दिराम एकको खरिद दर 32.11 रुपियाँ, बिक्री दर 32.88 रुपियाँ, र बहराइन दिनार एकको खरिद दर 312.87 रुपियाँ, बिक्री दर 314.46 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।